अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जको बिहानी प्रस्तुति पश्चिम डायरीमा निशु जोशी र प्रिया स्मृति ढकालको हार्दिक स्वागत छ। पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
मालपोत कार्यालय बाँकेमा अनलाइन सेवा सुरु, पहिलो चरणमा 9 गाविसमा मात्र सेवा उपलब्ध।
बाँकेको कम्दी जैविक मार्ग संरक्षणमा स्थानीय चासो, मध्य र सुदूरका 12 जिल्लामा चुरेको पहिरो अध्ययन सुरु।
कैलालीमा वर्षेनी अर्ब भन्दा बढीको खाद्यान्न आयात, बर्दियामा कृषि बीमा प्रभावकारी नभएको किसानको गुनासो।
र सरकारद्वारा जाजरकोटका वन रक्षकलाई सहित घोषणा, नेपालगञ्जका खेल प्रशिक्षक भट्टराईका आफन्तलाई 10,00,000 दिने।
सूचना, मुटु तथा ब्लड प्रेसर रोगीका लागि सुवर्ण अवसर। शहीद गंगालाल हस्पिटलका मुटु रोग तथा ब्लड प्रेसर विशेषज्ञ डाक्टर विनय कुमार रौनियाद्वारा यही पौष 23 गते बिरामी जाँच गरिने हुँदा अग्रिम नाम लेखाई मौकाको फाइदा उठाउनुहोला। सम्पर्क जे शर्मा मेडिकल स्टोर, धम्बोजी, नेपालगञ्ज। सम्पर्क नम्बर 081-527-327 र 98-84-30-684।
अब पश्चिम डायरी विस्तारमा। सुरुमा मालपोत कार्यालयमा अनलाइन सेवाको प्रसंग। मालपोत कार्यालय बाँकेले अनलाइन सेवा सुरु गरेको छ। पहिलो चरणमा 9 गाविसका मालपोत सम्बन्धी काम अनलाइनबाटै सुरु गरिएको हो। हिजो भूमि सुधार मन्त्री विक्रम पाण्डेले अनलाइन सेवा उद्घाटन गर्नुभयो। जिल्लाका उदयपुर, खासकुसमा, हिर्मिनिया, सीतापुर, लक्ष्मणपुर, बैजापुर, पुरैनी, गंगापुर र कोहलपुरका सेवा गराईलाई मालपोत सम्बन्धी कार्य अब अनलाइनबाट सुरु भएको हो। अनलाइन सेवा सुरु गरेपछि जग्गा कारोबारमा कृत्य, आर्थिक चलखेल तथा लाइन लाग्नुपर्ने अवस्था अन्त्य हुने मन्त्री पाण्डेको दावी छ। भूमि सुधार तथा व्यवस्थापन विभागले बाँकी लगायत देशका 14 मालपोत कार्यालयमा अनलाइन सेवा सुचारू गर्न लागेको जानकारी मन्त्रीले दिनुभयो। चालु वर्षमा जिल्लाका सबै गाविस र नगरको मालपोत सम्बन्धी कार्य अनलाइनबाट सुरु गरिने भएको छ। यो सेवाबाट जग्गा धनीले नाम र पासपोर्ट नम्बर लिएर घरमै जग्गाको विवरण अनलाइनमा हेर्न सक्ने मालपोत कार्यालय नेपालगञ्जका प्रमुख ऋषिराम केसीले जानकारी दिनुभयो। मालपोतको अनलाइन सबै तथ्याङ्क विभागको केन्द्रीय सर्भरमा भण्डारण हुने गर्छ। यो सेवाबाट मालपोत कार्यालय प्रशासनबाट हुने सेवा छिटो छरितो, सहज, सरल, सेवाग्राही मैत्री, पारदर्शी तथा गुणस्तरीय हुने उहाँको दावी रहेको छ। विद्युतीय प्रविधिबाट साक्षीको औठा छाप, दस्तखत तथा फोटो राखिने भएकाले कृत्य रोकिने उहाँको विश्वास रहेको छ। कार्यालयका अनुसार अनलाइनमा जग्गा धनीको विवरण नेपाली र अङ्ग्रेजीमा राखिनेछ। जग्गा धनीको फोटो, हस्ताक्षर, औठा छाप, साक्षी विवरण, मोबाइल इमेल राखिने कार्यालयले जनाएको छ। अनलाइन भरेका सेवाग्राहीले सेवा लिँदा आइडी नम्बर लिएर आउन कर्मचारीले सुझाव समेत दिएका छन्। आजको नागरिक पश्चिमेलीमा खबर छ।
अतिक्रमणका कारण संकटमा परेको बाँके राष्ट्रिय निकुञ्ज र भारतीय सीमावर्ती सेहलुवा निकुञ्ज जोड्ने कम्दी जैविक मार्गको संरक्षण थालिएको छ। अतिक्रमण क्षेत्रका स्थानीय बासिन्दामा जनचेतना तथा टुक्रिएका वनलाई जोड्न वृक्षारोपण अभियान सञ्चालनमा ल्याइएको छ। उक्त जैविक मार्ग बाघ, हात्ती लगायतका वन्यजन्तुहरू ओहोर दोहोर गर्ने प्रमुख नाका हो। नेपाल भारतका निकुञ्जका वन्यजन्तु ओहोर दोहोर गर्ने उक्त जैविक मार्ग मुलुकको प्रमुख 7 एक पर्छ। फडानी भएका स्थानमा वृक्षारोपण गरी वन जोगाउने काम भइरहेको छ। सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष दिल्ली गिरीले भन्नुभयो, सबैभन्दा ठूलो कुरा संरक्षणका लागि सर्वसाधारणमा जनचेतना जगाउने हो। वन अतिक्रमण हुन नदिन आयार्जनका कार्यक्रमहरू पनि सञ्चालन भइरहेको उहाँले बताउनु भएको छ। कान्तिपुर दैनिकमा खबर छ।
राष्ट्रपति चुरे तराई मध्ये संरक्षण विकास समितिले सुदूर र मध्यपश्चिमका 12 जिल्लामा पहिरोको विस्तृत र वैज्ञानिक अध्ययन सुरु गरेको छ। वन क्षेत्रका सरकारवाला निकायलाई हिजो धनगढीमा जानकारी दिँदै अध्ययन परियोजनाका संयोजक इन्जिनियर भूगर्भविद डाक्टर सुबोध ढकालले चुरेको मुख्य समस्या पहिरो र भुक्सिया भएकाले सम्भावित क्षति न्यूनीकरणका लागि अध्ययन गर्न लागेको बताउनुभयो। चुरेको पहिरो रोक्न सके वन पनि जोगिन्छ, उहाँले थप्नुभयो। समितिले त्रिभुवन विश्वविद्यालयको वातावरण केन्द्रीय विभाग मार्फत डरेलधुरा, कञ्चनपुर, कैला कैलाली डोटी बर्दिया बाँके दाङ सुर्खेत सल्यान प्युठान कपिलवस्तु र अर्घाखाँचे चुरिएको पहिरो संख्या किसिम जोखिम पहिरोका विशेषता न्यूनीकरणका उपाय र त्यसका लागि आवश्यक बजेटबारे अध्ययन थालेको हो डीआर पन्त र अब्दुल्ला मियाले आजको कान्तिपुरमा लेख्नु भएको छ।
उत्पादकत्व राम्रो भएको कैलालीमा भारतबाट तीर्णगर नाका हुँदै वर्षेनी करिब 1 अर्ब रुपियाँभन्दा बढीको खाद्यान्न आयात हुने गरेको छ। आयात हुने परिमाण पनि वर्षेनी बढ्दै गइरहेको तथ्याङ्कले देखाएको छ। भारतबाट चामल गहुँ मकै लगायतका खाद्यान्न भित्रिने गरेको तीर्णगर भन्सारले जनाएको छ। सबैभन्दा बढी चामल गहुँ र मकै भित्रिने गरेको छ तीर्णगर भन्सार कार्यालयका प्रमुख यज्ञमूर्ति भण्डारीले भन्नुभयो। चालु आर्थिक वर्षको सुरुका 5 महिनामै 50,15,73,000 रुपियाँ बराबरको खाद्यान्न आयात भएको प्रमुख भण्डारीले जानकारी दिनुभयो। खाद्यान्न आयात दर वर्षेनी बढ्दै गइरहेको उहाँको भनाइ छ। कैलालीमा धान गहुँ र मकै उत्पादन कैलाली धान गहुँ र मकै उत्पादनमा पकेट क्षेत्र मानिए पनि आत्मनिर्भर भने हुन सकेको छैन। नागरिक दैनिकमा दिलबहादुर छत्यालले धनगढीबाट खबर लेख्नु भएको छ।
4 वर्षअघि सरकारले लागू गरेको कृषि बीमा बर्दियामा प्रभावकारी हुन नसकेको किसानले गुनासो गरेका छन्। चालु आर्थिक वर्षमा 11 कृषक समूह र 1 किसानले मात्र कृषि बिमा गराएका छन्। आगलागी, भूषय, बाढी, डुबान, खडेरी, पहिरो लगायत आकस्मिक दुर्घटना भएमा त्यस बापत क्षतिपूर्ति दिने भन्दै सरकारले कृषि बिमा लागू गरेको थियो। जिल्लाका झन्डै 60,000 हेक्टर क्षेत्रफलमा अन्न तथा तरकारीको खेती हुने गरेको छ। 500 समूहमध्ये 11 समूहले मात्र बिमा गरेको जिल्ला कृषिले जनाएको छ। प्रचार प्रसारको अभावमा बिमा प्रभावकारी हुन नसकेको हो। सरकारले कृषकको जोखिम घटाई कृषि पेसालाई व्यावसायिकीकरण गर्न बिमा कार्यक्रम सञ्चालन गरेको हो। कान्तिपुरमा खबर छ।
सरकारले अस्पतालको स्तर उन्नति गरी 50 शैयाको बनाएको 1 वर्ष नागेको छ। यो खबर जाजरकोटको हो। बिरामी घर छेउमै 50 शैयाको अस्पतालबाट चाहे जस्तो विशेषज्ञ सेवा नपाउँदा शास्ति भोग्दै आएका छन्। सुत्केरी बेथाले च्यापेपछि छटपटिँदै अस्पताल पुगेकी भेरीमालिका नगरपालिका दुईकी मनिषा ओली र सविता विकलाई स्वास्थ्य कर्मीले 2 दिन त्यहीँ राखे। आवश्यक सेवा दिन नसक्ने भएपछि चौरजहारी अस्पतालमा रिफर गरिदिए। भेरीमालिका नगरपालिका 13 कमला कामीलाई पनि सुत्केरीपछिको रक्तस्राव रोक्न नसकिने भन्दै चौरजहारी अस्पतालमै पठाए। त्यहीँकी सुशीला ओलीको सुत्केरीपछिको संक्रमण उपचार हुन सकेन। उहाँ पनि बाहिर जानै बाध्य हुनुभयो। यी त केही उदाहरण मात्र हुन्। सरकारले जिल्ला अस्पतालको स्तर उन्नति गरे पनि विशेषज्ञ चिकित्सक उपकरण र पर्याप्त औषधि नपठाउँदा बिरामीले हन्डर खेप्नु परेको छ। अस्पतालको स्तर वृद्धिसँगै स्वास्थ्य सेवा विभागले 9 विशेषज्ञ चिकित्सक, 4 मेडिकल अधिकृत र 46 सहायक स्तरका 59 जना स्वास्थ्य कर्मीको दरबन्दी सिर्जना गरे पनि विशेषज्ञ चिकित्सक तथा केही स्वास्थ्य कर्मी भने अहिलेसम्म नआएको अस्पतालकी प्रमुख डाक्टर चाँदनी जयसवालले जानकारी दिनुभयो। यसैबीच जाजरकोटका स्वास्थ्य संस्थामा औषधि अभाव कायमै रहेको छ। बिरामी निजी मेडिकलको औषधि किन्न बाध्य भएका छन्। जिल्लाका 3 दर्जन स्वास्थ्य संस्थामा औषधिको अभाव भएको छ। कान्तिपुर दैनिकमा भीमबहादुर सिंहले जाजरकोटबाट खबर लेख्नु भएको छ।
पश्चिम डायरीमा विद्युत जवाबबाट नियन्त्रणमा कडाई।
प्रायः सबै ठाउँमा हामी चाहिँ निगरानी गरिरहेछौँ र सबै ठाउँको मान्छेलाई चाहिँ यदि चोरी विद्युत चोरीमा संलग्न छ भने कारवाही गरिरहेछौँ।
लगायत अन्य खबर हामीसँगै छन्। अहिलेलाई व्यापारिक विश्राम।
ए बहिनी, आज सपिङ जाने हैन?
जाने त भनेको, तर भने जस्तो कहीँ पाउँदैन।
ल, नेपालगञ्जको न्यू रोडमा रहेको मिरर फेसन स्टुडियो एन्ड बुटिकमा जाऊ न त।
महँगो होला?
त्यस्तो होइन, तिमीलाई हेर्दा मात्रै महँगो लाग्यो होला। अन्य ठाउँको जस्तै सुपथ मूल्यमा पाइन्छ नि त्यहाँ, र काम पनि छिटो छरितो र विश्वासिलो हुन्छ। त्यहाँ तिम्रो शरीरको बनावट हेरेर फेसन डिजाइनरबाट कपडाहरू पनि बनाइन्छ।
ए, थाहा त थियो महँगो हुन्छ कि भनेर सोचेको, त्यसो पो।
हजुर, साडी, लेङ्गा, चोलो, कुर्ता सुरुवाल, वान पिस, टु पिस, प्लाजा र लेगिज लगायतका फेसनसँग सम्बन्धित सम्पूर्ण ब्रान्डेड सामानहरू मिरर फेसन स्टुडियो एन्ड बुटिक न्यू रोड नेपालगञ्जमा। साथै फेसनसँग सम्बन्धित सम्पूर्ण ब्रान्डेड कपडाहरूमा 30% भन्दा माथि भारी छुट। फेसन डिजाइनर अस्मिता शर्मा गौतम, सम्पर्क नम्बर 98683599900।
कौशल्या मेमोरियल अस्पताल कोहलपुरबाट दक्षिण हवलदारपुर र पिपरी चोकको बीचमा रहेको भेरी ग्यासको पूर्वपट्टि सुर्खेत रोडमा सरेको सम्बन्धित सबैमा जानकारी गराइन्छ।
हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोर्नी तथा नसा रोग, एकुपंक्चर, फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाके
फोन नम्बर 081414007 र 98482363999।
के गर्न लाग्नु भएको दाई?
के गर्नु नि बहिनी, आफ्नो उद्योगबाट उत्पादित खाद्य सामग्रीहरू बजारमा पठाउन लागेको नि।
ए, त्यसो भए तपाईँले खाद्य उद्योग सञ्चालन गरी खाद्य उत्पादनहरू बजारमा बिक्री गर्न क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जबाट खाद्य अनुज्ञापत्र लिनु भएको छ त?
अहँ, छैन त, लिनु पर्छ र भने।
याद गर्नुहोस्, तपाईँले सञ्चालन गर्नुभएको व्यवसायमूलक खाद्य उद्योगबाट उत्पादित खाद्य सामग्रीहरू बजारमा बिक्री गर्न अगावै क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तथा विभागबाट जारी गरिएको खाद्य अनुज्ञापत्र समयमै लिएर त्यस्तो अनुज्ञापत्र प्रत्येक वर्ष नवीकरण गरेर मात्र उद्योग सञ्चालन गर्नुहोला। यदि यस्तो प्रावधानको व्यवस्था गरी अनुज्ञापत्र नलिएर वा नवीकरण नगरी खाद्य उद्योग सञ्चालन गरी उत्पादित खाद्य सामग्रीहरू बजारमा बिक्री गरिएको पाइएमा कानुन बमोजिम त्यस्ता खाद्य उद्योग बन्द गर्ने सम्मको कानुनी कारवाही हुन सक्ने बेहोरा जानकारी गराइन्छ। विस्तृत जानकारीका लागि नेपाल सरकार कृषि विकास मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगञ्ज बाँके।
साँझ पनि डक्टर, बिहान पनि डक्टर, दिउँसो पनि डक्टर, राति पनि डक्टर, त्यहाँ त कुरै नगर।
त्यसो भने त आमालाई चेकअप गर्न त्यहीँ लिनुपर्छ।
24 घन्टै स्वास्थ्य उपचार गर्नको लागि खजुरा पोलिक्लिनिकमा आउनु पर्यो।
आधुनिक सुविधा सम्पन्न 24 घन्टा इमर्जेन्सी सेवा सहित खजुरा पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली खजुरा बजारमा
एक्सरे, भिडियो एक्सरे, 24 घन्टा फार्मेसी सेवा र विशेषज्ञ सहितको ओपिडी सेवा।
रगत, दिशा, पिसाब तथा थाइराइडको समेत गुणस्तरीय ल्याब टेस्ट गरिन्छ।
सम्पर्क फोन नम्बर 081560063। खजुरा पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली खजुरा बाटे।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम डट ओआरजी डट एनपीमा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
नेपाल विद्युत प्राधिकरण नेपालगञ्ज वितरण शाखाले विद्युत जवाबवट नियन्त्रण अभियानलाई तीव्रता दिएको छ। चालु आर्थिक वर्षको हालसम्म 26.5 लाख राजस्व वसुली गरेको प्राधिकरणले जनाएको छ। यो अवधिमा विद्युत चोर्ने 209 जना कारवाहीमा परेका छन्। विद्युत जवाबवट नियन्त्रण अभियानका विषयमा थप कुराकानी गर्दै विद्युत प्राधिकरण नेपालगञ्ज वितरण शाखा प्रमुख उमेश कुमार झा,
यो अहिले विभिन्न जिल्लाहरूमा पनि र विगतदेखि नै म जहाँ कार्यरत भएँ चोरी नियन्त्रणमा चाहिँ प्राथमिकताकै क्रममा चाहिँ लाग्ने मेरो सुरुदेखिकै पनि आफ्नो प्र्याक्टिस हो र विगतमा जहाँ जहाँ म बसेँ झापा, बारा, चितवन सबै ठाउँमा चाहिँ चुहावटलाई उच्च प्राथमिकतामा राखेर त्यसमा चाहिँ नियन्त्रणको हामी प्रयास गऱ्यौँ र प्रयास सबै ठाउँमा त्यो सफलता पनि मिल्यो। यहाँ पनि केही मात्रामा चाहिँ चुहावट भएको चाहिँ मैले महसुस गरेँ र त्यसलाई नियन्त्रणको लागि सुरुदेखि नै म लागि परेको छु र यसलाई नियन्त्रण गर्ने चाहिँ मेरो अठोट अन्तिम समयसम्म रहनेछ।
यो ग्रामीण क्षेत्रमा बढी चुहावट छ भन्ने कुरा छ, तपाईँहरूले निगरानी त्यहाँ कतिको पुर्याउनु भएको छ?
हाम्रो लागि सबैतिर विद्युत चोरी नियन्त्रणको लागि प्रयास भइरहेछ। अस्ति मात्रै सोमबार चाहिँ हामी लगभग चाहिँ राप्तीको छेउसम्म पनि पुगेर, कम्तीसम्म पनि पुगेर चाहिँ हामी केही व्यक्तिहरूलाई समातेका छौँ र चोरी नियन्त्रणको लागि हाम्रो सेक्टरमा प्राय सबै ठाउँमा हामी चाहिँ निगरानी गरिरहेछौँ र सबै ठाउँको मान्छेलाई चाहिँ यदि चोरी विद्युत चोरीमा संलग्न छ भने कारवाही गरिरहेछौँ।
यो निरन्तर रूपमा चल्ने अभियान हो अथवा यो बेमौसमी मात्रै हो?
यो चुहावट कम्प्लिट चाहिँ वास्तवमा यो नन टेक्निकल लसेस जुन भन्छ अप्राविधिक चुहावट, त्यो नियन्त्रण नभएसम्म यो प्रक्रिया चाहिँ यथावत रहन्छ।
अब यो विद्युत चुहावट किन भइरहेको छ, कारण के होला?
विद्युत चुहावट फर्स्टमा त यो मान्छेले विद्युतमा कारवाही गर्दैन भन्ने सुरुदेखि एउटा मनस्थिति बनाएर बसिरहेको परिप्रेक्ष्यमा चाहिँ अहिले त्यसलाई चाहिँ कमसेकम जनतालाई अवेर हामी सुरुमा गऱ्यौँ र वास्तवमा चाहिँ यो सार्वजनिक सम्पत्ति हो, यसलाई जे गरे पनि पनि हुन्छ भन्ने मानसिकता व्यक्तिहरूमा चाहिँ भएको कारणले चाहिँ यो विद्युत चोरी भइरहेछ।
विद्युत चुहावट नियन्त्रण गर्दा कस्ता खाले चुनौतीहरू झेल्नु परेको छ?
वास्तवमा म त फर्स्ट चाहिँ धेरै धेरै आभारी छु यहाँको चाहिँ जनताबाट, यहाँको चाहिँ प्रहरी प्रशासनबाट र हामी आफ्नो कर्मचारीबाट कि सबै चाहिँ यो कार्यमा चाहिँ सहयोग गरेका छ र जनताको पनि धेरै आभारी छु किनभने कुनै ठाउँमा पनि जनताहरूले त्यो किसिमको एक दुई छिटोफुटो घटना बाहेक अरू कुनै ठाउँमा चाहिँ चोरीमा असहयोग गरेको म चाहिँ पाएको छैन र यहाँको जनता पनि चोरी निर्मूल होस् र विद्युत चाहिँ निरन्तर होस् भन्ने चाहना राख्ने जनता म पाएको छु।
चुहावट नियन्त्रण भयो भने नेपालगञ्जको लोड सेडिङ घट्ने सम्भावना कतिको हुन्छ?
यो हेर्नुहोस्, अहिले हामी यो लगभग एक वर्षको यो चुहावटको नियन्त्रणको कार्यक्रममा लागेर लगभग हाम्रो चुहावट प्रतिशत 2% झरेको छ र रेभेन्यूको हिसाबले जाने हो भने प्रति महिना लगभग 14 लाख रुपियाँ हाम्रो रेभेन्यू चाहिँ जेनेरेट भइरहेछ। यसले धेरै ठुलो मात्रामा चाहिँ चुहावटमा असर नगरे पनि सर्टेन सेक्टरमा जस्तो चाहिँ हामी लोड वाइज म्यानेज गर्ने हो लगभग 300-400 केभी लोड चाहिँ हामी त्यसबाट सेभ गर्ने अवस्थामा छौँ। थप विद्युत आपूर्ति नभएसम्म यो न्यूनीकरण हुँदैन तर चाहिँ केही राहत पक्कै पनि हुन्छ।
अब जसले यो विद्युतलाई चुहावट गर्नुहुन्छ त्यस्ता व्यक्तिहरूलाई जोखिम कस्तो हुन्छ?
फर्स्ट चाहिँ विद्युत दुर्घटना म्याक्सिमम हुने चाहिँ विद्युत चोरी गर्नेहरूबाट नै विद्युत दुर्घटना चाहिँ जहाँ तहीँ भइरहेको हुन्छ। उनीहरूको चाहिँ वायरिङ अनियन्त्रित तरिकाले बनाएको हुन्छ, उनीहरूलाई प्रोपर ज्ञान हुँदैन, पुरै चाहिँ त्यसमा ज्ञान नभएका कर्मचारीहरू पनि हुनसक्छ भने र यो आफैमा पनि सबै ज्ञान नहुन पनि सक्छ भने एउटा आम जनता जसलाई विद्युतको बारेमा केही जानकारी छैन त्यसले चाहिँ विद्युतसँग खेलवाड गर्यो भने दुर्घटना त म्याक्सिमम हुने सम्भावना छ।
अब अन्त्यमा यहाँहरूले जसरी यो विद्युत चुहावट नियन्त्रणका लागि अभियान थालिरहनु भएको छ यसलाई सहज तरिकाले नियन्त्रण गर्नको लागि आम नागरिकको तौरबाट कस्तो खाले सहयोगको अपेक्षा गर्नुहुन्छ?
मात्र विद्युत प्राधिकरणको चुहावट टोलीलाई मात्रै सहयोग गरेर होइन, टोल टोलमा गाउँ गाउँमा आफ्नो वडामा सबै तिर चाहिँ विद्युत चोरी गर्नु अपराध हो भने चाहिँ आम नागरिकबाट पनि छरछिमेकीलाई गयो भने यो विद्युत चोरी नियन्त्रणमा चाहिँ हामीलाई सहयोग पुग्ने थियो र धेरै चाहिँ हामी चुहावट नियन्त्रण कार्यमा सफलता प्राप्त गर्न सक्थ्यौँ।
नेपाल विद्युत प्राधिकरण नेपालगञ्ज वितरण शाखा प्रमुख उमेश कुमार झा र सावित्री गिरी, सरकारी दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकम शाखा कार्यालय नेपालगञ्जले 1.5 करोड बढी व्यक्ता उपभोक्ताबाट असुली गर्नुपर्ने देखिएको छ। टेलिकमले करिब 1 दशकदेखि उपभोक्ताबाट बकेउता उठाउन नसकेको हो। टेलिकमले आफ्ना उपभोक्ताबाट 1,57,78,316 रुपियाँ बकेउता उठाउनुपर्ने देखिएको कार्यालयका सूचना अधिकारी मुक्ति गेवालीले जानकारी दिनुभयो। उहाँका अनुसार नेपाल क्षेत्रका 2,718 साधारण टेलिफोनबाट 1,18,34,205 र कोलपुर क्षेत्रका 61 साधारण टेलिफोनको 1,26,202 रुपियाँ बकेउता रहेको छ। जिल्ला प्रशासन कार्यालय बाँकेले मात्र टेलिकमलाई करिब 1,00,000 रुपियाँ महसुल बुझाउनु पर्ने देखिएको छ। आजको नागरिक पश्चिमेलीमा अर्जुन ओलीले खबर लेख्नु भएको छ।
सरकारले नेपालगञ्जका खेल प्रशिक्षक वासुदेव भट्टराईका आफन्तलाई 10 लाख रुपियाँ दिने भएको छ। हिजो बसेको मन्त्री परिषदको बैठकले स्वर्गीय भट्टराईका आफन्तलाई आर्थिक सहायता दिने निर्णय गरेको हो। भट्टराईको मङ्सिर 25 गते बिहान हृदयघातका कारण निधन भएको थियो। त्यसै गरी जिल्ला खेलकुद विकास समिति कालीकोटका कार्यालय प्रमुख कर्णबहादुर खड्गाका परिवारलाई पनि 10 लाख आर्थिक सहायता दिने भएको छ। खड्गाको सडक दुर्घटनामा मङ्सिर 24 गते नेपालगञ्जमै मृत्यु भएको थियो। त्यस्तै ताप्लेजुङको खोगलिङमा हत्या गरिएका वन रक्षक गणेशबहादुर साईलाई सहित घोषणा गर्ने र उहाँको परिवारलाई 10 लाख दिने निर्णय बैठकले गरेको छ। जाजरकोट निवासी साईको वन संरक्षणका क्रममा विभत्स हत्या गरिएको थियो।
यसैबीच अधिकार कर्मी भोला महतलाई पितृशोक परेको छ। इन्सेक नेपालगञ्जका संयोजक महतका पिता रत्न महतको 69 वर्षको उमेरमा बिहिबार साँझ निधन भएको हो। हृदयघात भएर नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारार्थ भर्ना महतको हिजो साँझ निधन भएको परिवार स्रोतले जनाएको छ।
पश्चिम डायरीमा सुस्तायो अतिक्रमण हटाउने अभियान,
पालगन नगरपालिकाले बिचबिचमा अभियान चलाएको जस्तो देखिन्छ तर कसो गरेपछि त्यो नियमित अभियान छैन, एउटा देखाउनलाई मात्र चलाएको जस्तो देखिन्छ।
लगायतका सामग्री हामीसँगै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
आमा, अब म कहिले त्यो नयाँ स्कुल जाँदिनँ।
किन, के भयो छोरी?
त्यो नयाँ सरले त पढाउँदा पढाउँदै गाला चिमोर्नुहुन्छ, शरीरमा छुन खोज्नुहुन्छ, के गर्न खोज्नुहुन्छ।
के रे, अनि तिमीले केही भन्न सकिनौ त?
सबैका अगाडि मैले केही भन्न सकिनँ आमा।
यदि यसो भने म अहिले तिम्रो स्कुलमा गएर प्रिन्सिपलसँग कुरा गर्छु। यसरी बालबालिका माथि दुर्व्यवहार गर्ने जो कोहीलाई पनि कारवाही गर्नुपर्छ।
विद्यालय कार्यस्थल बसको यात्रामा या अन्य कुनै पनि स्थानमा महिलामाथि हुने यस्ता दुर्व्यवहार जन्य हिंसा भएमा वा भएको थाहा पाएमा नजिकको प्रहरी कार्यालय र महिला विकास कार्यालय तथा अदालतमा उजुरी गर्न सकिन्छ वा सम्बन्धित निकायले व्यवस्था गरे राष्ट्रिय मानवाधिकार आयोगमा उजुरी गरौं। यस्तो दुर्व्यवहार गर्नु मानसिक शारीरिक यातना दिनु सभ्य नागरिकको परिचय होइन। राष्ट्रिय मानवाधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जद्वारा जनहितमा जारी सन्देश।
महिला समूहद्वारा उत्पादित अर्गानिक स्याउ खाऊ, स्वस्थ रहौ।
साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको पूरक अनुदान सहयोगमा सञ्चालित ताजा च्याउ उत्पादन उपआयोजनामा यस बेलभार पाँच बाँकेका नवज्योति महिला कृषक समूहले च्याउ उत्पादन गरिरहनु भएको छ।
हालसम्म यस समूहले उपआयोजनाको सम्झौता बमोजिम सम्पूर्ण क्रियाकलाप सम्पन्न गरिसकेको छ
र अहिले बजारमा महिला समूहहरूद्वारा उत्पादित अर्ग्यानिक च्याउ आइरहेको जानकारी गराउँदछौ।
च्याउको आवश्यकता भएमा हामीलाई सम्झन सक्नुहुनेछ। थप जानकारीका लागि मोबाइल 9862123 9862123।
वाओ, तिम्रो घरमा कस्तो राम्रो इलेक्ट्रोनिक आइटमहरू।
कान्तिपुर इलेक्ट्रोनिक्सबाट ल्याएको नि। ए, एउटा कुरा सुन न, आज मेरो बुढाले एकजना दिदीलाई भेट्नु भयो रहेछ। इलेक्ट्रोनिक सामानको लागि भौतारिनु भएको रहेछ। कहाँ जाने भनेर सोध्दै हुनुहुन्थ्यो, उहाँले घरको एड्रेस पो दिनु भएछ। कतै तिमीलाई त होइन,
मै त हो नि।
त्यसो भए कान्तिपुर इलेक्ट्रोनिक्स प्लाजा सेतुबेको चोकमा जाऊ है, त्यहाँ इलेक्ट्रोनिक सामान किन्नु परे परामर्श पनि दिइन्छ है।
हजुर, कान्तिपुर इलेक्ट्रोनिक्स प्लाजा सेतुबेको चोक होलसेल तथा फुटकर विक्रेता। कुनै पनि ब्रान्डका इलेक्ट्रोनिक सामानहरूको थोक तथा फुटकर बजार अब एउटै ठाउँमा। स्तरीय घडी, क्यामेरा, साउन्ड रेकर्डर, स्पिकर, मोबाइल, एलइडी टिभी, फ्रिज, विदेशी ब्रान्डका साउन्ड सिस्टम, मोबाइल एसेसरिज, आइफोन 7, 7 प्लस, ल्यापटप, साथै स्यामसुङ, सोनी, स्काइबर्थ, डिस होम डिलर र बजारमा चाहिए भन्दा सस्तो र सुपथ मूल्यमा उपलब्ध छ। झुकिन र ठगिन नपर्ने एकमात्र स्थान कान्तिपुर इलेक्ट्रोनिक्स प्लाजा सेतुबिको चोक। सम्पर्क नम्बर 081-520-615।
वाओ, बर्गर र पिज्जा।
त्यही भएर त तिमीलाई यहाँ ल्याएको। दुईवटा पिज्जा खाँदा एउटा पिज्जा फ्री, त्यो पनि मूल्य रु 160 मात्र।
हेलो, तिमीहरू कहाँ हो? नास्ता खान जानु भनेको होइन?
ए, त्यसो भए तिमी बस पार्कमा रहेको चाइनिज फास्ट फुड एन्ड कटेजमा आइहाल न।
माछाका विभिन्न परिकार, लोकल कुखुराको लेग पिस, ललिपप, खसीको मोमो, सेकुवा, कलेजो, भुटुवा आदि नास्ता र अर्डर अनुसार खाना तथा नास्ताको राम्रो व्यवस्था छ।
साथै होम डेलिभरीको पनि सुविधा छ।
सम्पर्क चाइनिज फास्ट फुड एन्ड कटेज, प्रोप्राइटर मिलन रागी। सम्पर्क नम्बर 98145-55221। स्थान नेपालगञ्ज बस पार्क रोड, सल्ली बजार जाने गाडी लाग्ने ठाउँ।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। अब बाँकी खबर। नेपालगञ्जको फुटपाथ हटाउने अभियान सुरु भएको छ। एक महिना अघि कारकाटोदेखि बिपी चोकसम्मको अतिक्रमण हटाइएको थियो, तर हटाइएको ठाउँमा अहिले व्यवसायीहरूले फेरि पसल थापिसकेका छन्। नेपालगञ्जको सडक अतिक्रमण हटाउने अभियान किन सुस्त आएको होला? सुनौ आजको नागरिक आवाज।
म सुनिल सिंह हमाल। नेपालगञ्ज नगरपालिकाले बिचबिचमा अभियान चलाएको जस्तो देखिन्छ, तर कसो अरे पछि त्यो नियमित अभियान छैन, एउटा देखाउनलाई मात्र चलाएको जस्तो देखिन्छ। यसमा एउटा अलिकति कानुन छ, स्थानीय प्रशासन कानुन, जिल्ला प्रशासन कानुन छ, जो सडक विभाग अन्तर्गतका कानुन हुन्छ, त्यो अलिकति कडाइका साथ त्यो कानुनको प्रभावकारितामा अलिकति विशेष जोड दिएको खण्डमा मलाई लाग्छ सडक अतिक्रमण हट्छ होला।
मेरो नाम कमला घिमिरे हो। अब नगरपालिकाले अब यो नियम पालना गरेको छैन, अब महिनामा एकचोटि गर्छु भनेर अब नगरपालिकाले अब आफ्नो मान्छेहरू लिएर आउनुहुन्छ, तर यो नेपालगञ्जमा गाडीहरूको पनि भिडभाड भइरहेछ, दुर्घटना धेरै भइरहेछ।
मेरो नाम भरत खनाल। यो अतिक्रमण हटाउन मलाई त लाग्छ जहाँसम्म जनचेतनाकै कमी हो, ट्राफिक परले कारणले गर्न चाहिँ गरिरहन् तर राम्रो हिसाबले देखिएन ट्राफिकले काम गर्छ।
मेरो नाम रोशन केसी। हामी आफै नै लापरवाही गर्छौँ, म आफै नै मेरो मोटरसाइकल त्यहाँ अगाडि राखिरहेको छु होइन, किनकि सजिलो लाग्छ, एकैचोटि चेन्ज हुन गाह्रो भएर होला कि। अब ठाउँ पनि छैन राख्नलाई, सबैले यसरी राखिदिइरहेको छ कि, त्यही नै हामी फलो गर्छौँ कि। सबैले बाइक त्यही पेटीमा राख्छ, त्यही पेटीमा राख्ने कुरालाई हामी फलो गर्छौँ। त्यो मेन त अब आफैलाई चेन्ज गर्न जरुरी छ, त्यसपछि बल्ल चाहिँ अरूले चेन्ज हुने हो। उपमहानगरपालिका पनि अलिक स्ट्रिक्ट हुन जरुरी छ होइन।
म एम रावत। सबैभन्दा पहिला त हामी सरकारवाला नै जिम्मेवार छौँ होइन, थाहा छ हामीले अतिक्रमण गर्न हुँदैन। यो सिक्स लेन बाटोको मर्म के हो, यसको लाइनिङहरू के हो, किन यो डिभाइडहरू गरेको छ भन्ने कुरो बुझ्दा बुझ्दै हामी चाहिँ जुन अब अतिक्रमण गर्छौँ, जुन सामानहरू राख्छौँ, बुझी पनि बुझाएको हो। अर्को अब नियमन संस्था नगरपालिका होला, त्यसपछि आएर जिल्ला प्रशासन कार्यालय, उद्योग व्यापार सङ्घ, यिनीहरूले पनि यसमा चाहिँ चासो चाहिँ देखाउनुपर्छ।
चितवन राष्ट्रिय निकुञ्जबाट शुक्ला फाँटामा गैंडा ल्याउन तयारी थालिएको छ। वासस्थान विस्तारको सम्भावना भए पनि संख्या न्यून भएकाले ल्याउन थालिएको हो। अबको एक महिनाभित्रै 5 गैंडा स्थानान्तरण गरिसक्ने योजना अनुसार काम भइरहेको शुक्ला फाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताउनुभयो। वन तथा भू संरक्षण मन्त्रालयको 2071 कार्तिकको निर्णय अनुसार 3 पोथी र 2 भाले ल्याइने भएको छ। गत जेठमा चितवनबाटै बर्दिया राष्ट्रिय निकुञ्जमा पनि 5 गैंडा ल्याइएका थिए। कान्तिपुर दैनिकमा खबर छ।
नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक वर्ष 74-75 अन्तर्गत 25 नगर परिषदका लागि यो छनौट वडा भेलाका योजना सार्वजनिक गरिएको छ। सरकारवाला एवं विषयगत कार्यालयको समेत उपस्थिति रहेको एकीकृत योजना तर्जुमा समितिको बिहिबारको बैठकमा प्रस्तुत योजना तथा कार्यक्रमको समीक्षा गर्दै आगामी परिषदमा पेश गरिने भएको हो। पुस 28 गते हुने परिषदका लागि पुस 9 गते 28 वडा भेलाबाट योजना छनौट गरिएका हुन्। वडा गत योजना प्राथमिकीकरण विवरण अनुसार विभिन्न शीर्षकमा 641 योजना आएका छन् भने जीविस र केन्द्रबाट माग गर्ने 325 योजना तथा कार्यक्रम रहेका छन्। आजको सद्भाव दैनिकमा खबर छ।
पश्चिम डायरीमा अब नागरिक मत 20 मुनिको विवाहलाई बाल विवाह मानिन्छ। कानून वर्जित यो कार्य धार्मिक तथा परम्पराका नाममा अझै पनि कायमै छ। बाल विवाह कसरी रोक्न सकिएला? रोल्पाकी लक्ष्मी सिंहको विचार।
भोलि बच्चा पाउनमा पनि असर पर्छ। 20 कम्तीमा पनि 20 हुनु पर्यो केटीको उमेर, केटाको 22 पुग्नु पर्यो, 24 पुग्नु पर्यो। सानै उमेरमा बिहा गर्यो भनेपछि अब पर स्वास्थ्यलाई असर पर्छ। प्रजनन अङ्ग त्यो हुन्न, परिपक्व भए हुन्न, बच्चा पाउनु गाह्रो हुन्छ। आमा र बच्चाको मृत्यु हुनसक्छ, रोजगारी हुन्न, आफै पाल्ने त हुन्छ, बच्चा पाल्ने कि स्वास्नी पाल्ने कि बच्चालाई पाल्ने सम्बन्धी पहिला बाबुआमाले भन्नु पर्यो। सानो उमेरमा पढाउनु पर्यो, केटाको बाबुले केटीको बाबुआमाले सानो उमेरमा बच्चा आएछ यस्तो हुन्छ यस्तो हुन्छ भनेर सुझाव दिनु पर्यो। सबैले गर्नु पर्यो, बाल बालिकालाई सहयोग गरिदिनु पर्यो। केही सन्तान कार्यक्रम राखेर हुन्छ, अर्को गरेर हुन्छ, जनचेतना गर्नु पर्यो। तर संस्था कसैले पनि हेरेको छैन, गाउँ घर टाढा छ, हाम्रो 2 लाग्छ सदरमुकाम ठाउँ जानुलाई। बाल बालिका नम्बर त आउने भयो, रकमहरू सब संस्था सबैले दिने भयो, अनि जसले जिम्मेले उसले गाउँमा खाइदिने भयो। तर गाउँको बच्चालाई के थाहा हुन्छ, केही पनि हुँदैन। कार्यक्रम सबै सङ्घ संस्थाले हेर्छ दिन्छ पनि, तर हाम्रो गाउँमा पुग्दैन। बिचैमा ल्यापा खाइदिने भएको, जसले ल्याए उसले खाने भयो। खाने मान्छेहरूलाई अलिक उन्नति गराउनु पर्यो क्या सबै मिलेर।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। बिदा माग्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
मालपोत कार्यालय बाँकेमा अनलाइन सेवा सुरु, पहिलो चरणमा 9 गाविसमा मात्रै सेवा उपलब्ध।
बाँकेको कम्दी जैविक मार्ग संरक्षणमा स्थानीय चासो, मध्य र सुदूरका 12 जिल्लामा चुरेको पहिरो अध्ययन सुरु।
कैलालीमा वर्षेनी अर्बभन्दा बढीको खाद्यान्न आयात, बर्दियामा कृषि बिमा प्रभावकारी नभएको किसानको गुनासो।
र सरकारद्वारा जाजरकोटका वन रक्षकलाई शहीद घोषणा, नेपालगञ्जका खेल प्रशिक्षक भट्टराईका आफन्तलाई 10 लाख दिने।
पश्चिम डायरी krishnasarfm.org.np मा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला पनि सुन्न सकिन्छ।
अवस्था प्राविधिक सहयोगी योगेशसँगै निशु र म प्रिया बिदा हुन्छौँ। आज पौष 22 गते शुक्रबार, जनवरी 6 तारिक। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।